नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल असार महिनाको 31 गते सोमबार, आषाढ़ शुक्ल नवमी, तदनुसार जुलाई 15 तारीक सन् 2024, नेपाल सम्बत 1144। एमाले अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ। यसै प्रसंगलाई आज राजधानीबाट प्रकाशित सबैजसो पत्र पत्रिकाले मुख्य खबर बनाएका छन्। पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। राष्ट्रपति केपी ओली प्रधानमन्त्रीमा नियुक्त शीर्षकमा गोर्खापत्रले खबर प्रकाशित गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 76 को उपधारा 2 बमोजिम अध्यक्ष ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो। उक्त धारा अनुसार प्रधानमन्त्री पदमा नियुक्तिका लागि दावी पेश गर्न आइतबार बेलुका 5 बजेसम्मको समय सकिएपछि प्रधानमन्त्रीमा ओली नियुक्त हुनुभएको हो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभाका 166 सदस्यको समर्थनमा शुक्रबारै प्रधानमन्त्री पदका लागि दावी पेश गर्नुभएको थियो। राष्ट्रपति पौडेलले संघीय संसदबाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त हुनुभएको पत्र शुक्रबार राष्ट्रपति कार्यालयमा प्राप्त भएपछि वहाँले संविधानको धारा 76 को उपधारा 2 बमोजिम 2 वा 2 भन्दा बढ़ी दलको समर्थनमा प्रधानमन्त्री पदमा नियुक्तिका लागि दावी पेश गर्न आह्वान गर्नुभएको थियो। शपथ ग्रहण आज उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ, प्रवक्ता रेग्मीका अनुसार नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ ग्रहण समारोह आज बिहान 11 बजेका लागि तय भएको छ। वहाँले पद तथा गोपनीयताको शपथ ग्रहणपछि सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय पुगेर पदभार ग्रहण गर्नुहुनेछ। प्रधानमन्त्री ओलीले सत्ता साझेदार दल कांग्रेस एमाले सहित मधेस केन्द्रित दलका तर्फबाट मन्त्रीमण्डल गठन गर्नुहुनेछ। वहाँले जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीलाई मन्त्री परिषदमा सहभागी गर्ने गरी छलफल अघि बढ़ाउनु भएको छ। कांग्रेसलाई 9 र एमालेलाई 8 मन्त्रालय बाँडफाँड गर्ने तयारीमा शीर्ष नेता छलफलमा हुनुहुन्छ। प्रधानमन्त्री ओलीले पार्टीका तर्फबाट अनुभवी र योग्य नेतालाई मन्त्री बनाउने तयारी गर्नुभएको छ। 45औं प्रधानमन्त्री चौथो कार्यकाल अर्को उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ, प्रतिनिधि सभाको पहिलो दल नेपाली कांग्रेसको समर्थनमा बलियो सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभएका एमाले अध्यक्ष ओली कांग्रेस र एमाले बीच असार 17 गते भएको सहमति अनुसार चौथो कार्यकालका लागि प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो। प्रधानमन्त्री नियुक्त भएपछि ओलीले सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ। वहाँले लेख्नु भएको छ, सबैमा सम्मान, सबैलाई धन्यवाद। वहाँले पहिलो पटक 2072 असौ 24 गते पहिलो पटक सरकारको नेतृत्व गर्नुभएको थियो। 2072 असौज 3 गते नेपालको संविधान जारी भएपछि वहाँ प्रधानमन्त्री बन्नुभएको थियो। वहाँ 2074 सम्पन्न निर्वाचनमा एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले करिब 2/3 मत हासिल गरेपछि 2074 फागुन 3 गते प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि नियुक्त हुनुभएको थियो। एमाले र माओवादी केन्द्रबीच 2075 जेठ 3 गते पार्टी एकता भयो। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्षमा प्रधानमन्त्री ओली र प्रधानमन्त्री प्रचण्ड रहनु भएको थियो। पहिलो कार्यकालमा 10 महिना र दोस्रो कार्यकालमा झण्डै 3 वर्ष 9 महिना कार्यपालिकाको नेतृत्व सम्हाल्नु भएको अनुभव उहाँसँग छ। 2078 वैशाख 29 गते सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्रीबाट बाहिरिनुभएका ओली 26 महिनापछि पुनः सत्ता सम्हाल्न आउनु भएको हो। संघर्षशील र अनुभवी राजनीतिज्ञ अर्को उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ, प्रधानमन्त्री ओलीको जन्म 2008 फागुन 11 गते तिहथुमको आठराई युवामा भएको हो। बुवा मोहन प्रसाद ओली र आमा मधुमाया ओली मध्यमवर्गीय किसान परिवार हुनुहुन्थ्यो। राजनीतिक परिवर्तन, पञ्चायतकालदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रामा वहाँ पटक पटक गरी 14 वर्ष जेल बस्नु भएको छ। एमालेको 2071 साउन 1 गते भएको नवौं राष्ट्रिय महाधिवेशनमा प्रधानमन्त्री ओली पहिलो पटक अध्यक्षमा निर्वाचित हुनुभएको हो। त्यस यता उहाँ नै एमालेको नेतृत्वमा हुनुहुन्छ। 2078 मंगिर 10 14 गतेसम्म चलेको 10 राष्ट्रिय महाधिवेशनले उहाँलाई नै अध्यक्षको जिम्मेवारीमा अनुमोदन गरेको हो। प्रधानमन्त्री ओलीले राष्ट्रको समुन्नति र विकासका लागि संकल्पकै रूपमा समृद्ध नेपाल सुखी नेपालीको अभियान आरम्भ गर्नुभयो। वहाँले संविधानको प्रभावकारी कार्यान्वयनमा जोड़ दिँदै आउनु भएको छ। समृद्धि र विकासका लागि राजनीतिक स्थिरता, सुशासन र सरकार पनि स्थिर नै हुनुपर्ने वहाँको भनाई रहेको छ। केपी ओली प्रधानमन्त्री नियुक्त शीर्षकमा गोर्खापत्रको मुख्य समाचार रहेको छ। यसै प्रसंगलाई ओली चौथो पटक प्रधानमन्त्री शीर्षकमा नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ। मन्त्रालयमा प्रारम्भिक समझदारी र मन्त्रीका दावेदार उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। कांग्रेसबाट प्रकाशमान सिंह उप प्रधानमन्त्री सहित सरकारमा नेतृत्व गर्ने, त्यसैगरी मन्त्रालयमा गृह मन्त्रालय, रक्षा, परराष्ट्र र ऊर्जा रहेका छन्। त्यसैगरी स्वास्थ्य, पर्यटन, शहरी विकास र कानून तथा वन मन्त्रालय रहेका छन्। दावेदारमा रमेश लेखक, आर्जु राणा, प्रदीप पौडेल, अजय चौरासिया, जीवन परियार, किशोर सिंह राठौर, बद्री पाण्डे, तेजुलाल चौधरी, रामनाथ अधिकारी, हृदयराम थानी, दीपक खड्का रहनु भएको छ। त्यसैगरी एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उप प्रधानमन्त्री तथा अर्थमन्त्री बन्दै हुनुहुन्छ। मन्त्रालयमा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार, संचार, शिक्षा, उद्योग, संघीय मामिला र भूमि व्यवस्था मन्त्रालय रहेका छन्। दावेदार मन्त्रीहरूमा योगेश भट्टराई, गोकुल बासकोटा, जुली महतो, विद्या भट्टराई, दामोदर भण्डारी, पदम गिरी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, कृष्ण गोपाल श्रेष्ठ, ऋषिकेश पोखरेल र एलपी सावा लिम्बु दावेदारको रूपमा रहनु भएको छ। जसपा, जसपा नेपाल, लोसपा, जनमत, नाओपालाई पनि सरकारमा ल्याउने तयारी रहेको छ। कांग्रेसलाई मन्त्री छान्न सकस, इतर समूहको चार मन्त्रालयमा दावी उपशीर्षकमा नयाँ पत्रिका पुनः लेख्छ। आकांक्षी धेरै हुँदा कांग्रेसमा मन्त्री छान्न सकस देखिएको छ। नेता शेखर कोइराला, महामन्त्री गगन थापा समूहले चार मन्त्रालय दावी गरेको छ, तर सभापति देउबाले तीन मन्त्रालय मात्र दिन सकिने बताएको स्रोतको भनाई छ। कांग्रेसले आठ मन्त्रालय पाउने एमालेसँगको प्रारम्भिक समझदारी छ। एक पदाधिकारीका अनुसार आज बिहान भौगोलिक सन्तुलन मिलाएर पार्टीभित्रको भागबण्डालाई अन्तिम टुंगो लगाउने तयारी छ। सात प्रदेशको सन्तुलन मिलाउने गरी एमालेमा मन्त्रीको प्रारम्भिक सूची अर्को उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। प्रधानमन्त्री केपी ओलीले पार्टीका पदाधिकारी तथा सम्भावित मन्त्रीहरूसँग मन्त्री परिषद विस्तारबारे प्रारम्भिक छलफल गरेर प्रारम्भिक सूची तयार गर्नुभएको छ। उहाँले हिजो साँझ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई चपली स्थित निवासमै भेटेर निर्णायक परामर्श गर्नुभएको हो। कार्य सम्पादन क्षमता, विगतको कार्य सम्पादन, राज्य सञ्चालन गर्न मन्त्रालयहरूको नेतृत्व गरेर सेवा प्रवाह गर्दै सुशासनको अनुभूति दिलाउन सक्ने व्यक्तिलाई मन्त्री नियुक्त गर्न अन्य नेताहरूले ओलीलाई सुझाएका छन्। मन्त्रालयमा प्रारम्भिक समझदारी र मन्त्रीका दावेदार उपशीर्षक दिँदै ओली चौथो पटक प्रधानमन्त्री मुख्य शीर्षकमा नयाँ पत्रिकाको मुख्य समाचार रहेको छ। यसै प्रसंगलाई कांग्रेसको समर्थनमा ओली चौथो पटक प्रधानमन्त्री शीर्षकमा नागरिकले मुख्य खबर बनाएको छ। सिंहदरबारमा ओलीको पुनरागमन शीर्षकमा कान्तिपुरको मुख्य समाचार रहेको छ। परमादेशले हटाइएका ओली जनादेशबाट फेरि सत्तामा शीर्षकमा अन्नपूर्णको मुख्य समाचार रहेको छ भने यसै प्रसंगलाई ओली बने प्रधानमन्त्री, मन्त्रीहरूको अझै टुंगो छैन, कारोबारले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर प्रकाशन गरेको छ। थप छवटा सब फेला शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। सिमलताल घटनामा बेपत्ता भएका यात्रु मध्ये हिजो छ जनाको शव भेटिएको छ। चितवनको मेघौली गोलाघाटमा एक, चितवन सिस सिसोवारमा एक, नवलपरासी गैडाकोटमा एक र नवलपरासी त्रिवेणी अवस्थित त्रिवेणी ब्यारेज नजिकै दुईजना र सुस्तामा एक गरी छ जनाको शव भेटिएको हो। शनिबार तीनजनाको शव भेटिएको थियो। हिजो नारायणी नदी किनारमा फेला परेका तीनवटा मध्ये दुई र सिसवार र त्रिवेणीमा भेटिएका दुई गरी तीनको शनाखत हुन नसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भारतको बिहार बेतिया जिल्ला पश्चिम सम्पारण 22 बस्ने वर्ष 40 सजाद अन्सारी र रौतहटका प्रकाश ठाकुरको शव पहिचान भएको छ। उनीहरूसँग भेटिएको परिचय पत्रका आधारमा शनाखत भएको प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो। प्रकाशको गैडाकोटमा र सजादको मेघौली गोलाघाटमा शव भेटिएको हो। यस्तै चितवन माडीका 22 वर्षीय विकास परियार, सर्लाही बरहथवाका 19 वर्षीय रमित कुसर माझी र भारत बिहार सीतामढ़ी निवासी 28 वर्षीय ऋषि पालको शनिबार शव भेटिएको छ। शनाखत हुन नसकेका तीनै शव पुरूषका हुन्। उनीहरूको हुलियाका आधारमा आफन्तहरूबाट शनाखत गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यसैबीच हराइरहेका दुईवटा बसको खोजी गर्न चीन र भारतबाट विशेष उपकरण ल्याइने गृह मन्त्रालयका सचिव एक नारायण अरियालले बताउनु भएको छ। भारत र चीनबाट विशेष उपकरण ल्याउने प्रक्रिया शुरू भएको छ। खोज तथा उद्धार कार्यको अनुगमन गर्न घटनास्थल पुग्नुभएका गृह मन्त्रालयका सचिव अरियालले सम्बन्धित देशको दूतावासमा सरकारले उपकरण मगाउन पत्राचार गरिसकेको र सहयोग गर्न चीन र भारत सरकारका राजदूतावास सकारात्मक रहेको बताउनुभयो। उहाँले अहिले भेटिएका शव पहिचान र मृतकका परिवारलाई राहत दिन आफूहरूको पहिलो प्राथमिकता रहेको पनि बताउनुभयो। भरतपुर महानगरपालिका 29 सिमलतालबाट शुक्रबार बिहानदेखि 65 जना यात्रु बोकेका दुईवटा बस त्रिशुली नदीमा बेपत्ता रहेका छन्। थप 6 शव फेला, गोर्खापत्रको अग्रह पृष्ठको समाचार हो यो। अझै फेला परेनन् 57 यात्रु र दुई बस शीर्षकमा यसै प्रसंगलाई कान्तिपुरले अग्रपृष्ठमा खबर बनाएको छ। कहाँ होलान् त्रिशुलीमा बगेकाहरू शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। बिहानको झिसमिसे उज्यालो नहुँदै त्रिशुलीमा बगेकाहरू तीन दिन बित्दा समेत अझै भेटिएका छैनन्। दुईवटा बसलाई लेदो सहितको पहिरोले बगाएर 51 जना बेपत्ता भएका छन्। तीमध्ये हिजो रातीसम्म 9 शव फेला परेको छ। 5 पहिचान भए पनि 4 शनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भावेश श्रीमालले जानकारी दिनुभयो। कहाँ होलान् त्रिशुलीमा बगेकाहरू अन्नपूर्णको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। यता यसै प्रसंगलाई नारायणगढ मुगलिन सड़कको इन्जिनियरिङमै त्रुटि शीर्षकमा नागरिकले खबर छापेको छ। नारायणगढ़को पोखरा बसपार्कदेखि मुगलिनसम्मको 35 किलोमिटर सड़क भौगोलिक दृष्टिकोणले जोखिमपूर्ण र संवेदनशील छ। यसको स्तरोन्नति गरिसकेपछि पनि यस खण्डमा 2079 सालमा 36 पटक, 2080 सालमा 30 पटक र 2081 वैशाखदेखि अहिलेसम्म 6 पटक पहिरो गइसकेको छ। यसबाट 2079 सालमा करिब 134 घण्टा, 2080 123 घण्टा तथा 2081 वैशाखदेखि अहिलेसम्म करिब 30 घण्टा पहिरोकै कारण सड़क अवरूद्ध भइसकेको छ। सड़क डिभिजन चितवनका प्रमुख रमेश पौडेलले दिनुभएको जानकारी अनुसार यस वर्ष मात्र सिमताल क्षेत्रमा 3 पटक पहिरो गइसकेको छ र यसले 18.5 घण्टा बाटो अवरूद्ध गरिसकेको छ। नारायणगढ़ मुगलिन सड़कको इन्जिनियरिङमै त्रुटि नागरिकले अग्रपृष्ठमा समाचार छापेको छ। छैन पहिरो रोक्ने दीर्घकालीन योजना शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा समाचार रहेको छ। नारायणगढ़ मुगलिन सड़कको माथिल्लो भागको पहिरो नियन्त्रणका लागि दीर्घकालीन योजना नहुँदा हरेक वर्ष जनधनको ठूलो क्षति हुने गरेको छ। दुई लेनको सड़कसँगै 19 पुल निर्माणका लागि अर्बौं रूपियाँ खर्च गरिएको नारायणगढ़ मुगलिन सड़कमा पहिरो नियन्त्रणका लागि छिटपुट बाहेक दीर्घकालीन योजना अघि बढ़न सकेको छैन। भूगर्भविद डाक्टर रंजन कुमार दाहाल नारायणगढ़ मुगलिन सड़कमाथिका पूरै पहाड़को पहिरोको अवस्थाबारे अध्ययन नै नभएको बताउनुहुन्छ। छैन पहिरो रोक्ने दीर्घकालीन योजना गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। नयाँ आर्थिक वर्षमा पनि निष्क्रिय कर्जा नसुध्रिने जोखिम शीर्षकमा कारोबारले मुख्य समाचार छापेको छ। चालू आर्थिक वर्षको अन्तिमसम्म आइपुग्दा पनि बैंकिङ प्रणालीमा अपेक्षित सुधार नदेखिएको जानकारहरूले बताएका छन्। निष्क्रिय कर्जा असुलीमा सुधार नहुनु, ऋणीहरू कालो सूचीमा पर्ने संख्यामा कमी नआउनु तथा नाफामा समेत संकुचन आउनुले बैंकिङ प्रणालीमा रहेको समस्या नसुध्रिएको हो। केन्द्रीय बैंकले हालै मात्र सार्वजनिक गरेको चालू आर्थिक वर्षको 11 महिनासम्मको तथ्याङ्कले बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा असुलीमा सुधार नभएको देखाएको छ। असार मसान्तसम्मको तथ्याङ्क प्रकाशित हुन बाँकी रहेकाले यस अवधिमा निष्क्रिय कर्जा झनै बढ़ेको बैंकहरू बताउँछन्। साउनदेखि जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरूको 3.89%, विकास बैंकको 3.63% र वित्तीय संस्थाको 10.40% निष्क्रिय कर्जा अनुपात रहेको छ। नयाँ आर्थिक वर्षमा पनि निष्क्रिय कर्जा नसुध्रिने जोखिम शीर्षकमा कारोबारले मुख्य खबर प्रकाशित गरेको छ। 8.25 अर्ब बक्यौता नतिरेका उद्योगी आफै बिजुली काट्ने भनेर घुर्क्याउँदै शीर्षक दिँदै नयाँ पत्रिकाले अग्र पृष्ठमा समाचार प्रकाशित गरेको छ। डेडिकेटेड फिडर र ट्रंक लाइनको 8.26 अर्ब बक्यौता तिर्नुपर्ने उद्योगीहरू उल्टै आफै लाइन काट्ने भन्दै घुर्क्याउन थालेका छन्। बक्यौता नतिरेपछि नेपाल विद्युत प्राधिकरणले 6 उद्योगको लाइन काटेपछि उद्योगीले यस्तो घुर्की दिएका हुन्। प्राधिकरणले भने बक्यौता नतिरे कानून अनुसार बाँकी उद्योगको पनि लाइन काट्ने तयारी गरेको छ। राज्यलाई महसूल नबुझाएका उद्योगीको समूहले हिजो एक विज्ञप्ति जारी गर्दै भनेको छ, उद्योगीलाई अतिरिक्त महसूल तिर्नुको आधार र कारण जानकारी गराउनु भन्दा पनि थप उद्योगमा विद्युत आपूर्ति बन्द गर्यो, जसले गर्दा हामीले आइतबारबाट स्वतस्फूर्त क्रमशः सबै उद्योगमा बिजुली आपूर्ति कटौती गर्ने निर्णय गरेका छौं। यसअघि उनीहरूले 27 असारमा पनि लाइन काटिएका उद्योगमा तत्काल विद्युत नजोडेमा बाँकी उद्योगमा लाइन काट्ने चेतावनी दिएका थिए। हिजो लाइन काट्ने निर्णय नै गरेका हुन्। प्राधिकरणले हालसम्म रिलायन्स स्पिनिङ मिल्स, घोराई सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक्स, जगदम्बा स्टील र हुलास स्टील गरी 6 उद्योगमा विद्युत कटौती गरेको छ। रिलायन्सको 72 करोड़ 37 लाख, घोराईको 51 करोड़, अर्घाखाँचीको 44 करोड़ 86 लाख, जगदम्बाको 20 करोड़ र हुलासको 14 करोड़ बक्यौता रहेको छ। 8.25 अर्ब बक्यौता नतिरेका उद्योगी आफै बिजुली काट्ने भनेर घुर्क्याउँदै शीर्षकमा नयाँ पत्रिकाको अग्रपृष्ठमा खबर छ। 1 तोला गहनाको मूल्य 1,68,000 शीर्षकमा कान्तिपुरले अर्थपृष्ठमा समाचार छापेको छ। नेपाली बजारमा सुनको भाव हिजो प्रति तोला 1,46,700 रूपियाँमा कारोबार भयो। गत शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो। यद्यपि अन्तर्राष्ट्रिय बजारमा सुनको भाव शुक्रबारको तुलनामा आइतबार बढ़ेको छ, त्यसअनुसार नेपाल बजारमा पनि सुनको भाव बढ़नुपर्ने हो, तर डलरको मूल्यमा आएको गिरावटका कारण नेपाली बजारमा भाव बढ़न पाएन। तर नझुक्किनुहोस्, सुनका गहना बनाउन बजार जाँदै हुनुहुन्छ भने तपाईँले 1 तोलाको गहनाका लागि कम्तीमा पनि 1,68,700 रूपियाँ तिर्नुपर्नेछ। ज्याला जर्ती मुनाफा आदि जोडेर व्यवसायीले उपभोक्ता मूल्य अचाक्ली पुर्याउने गरेका छन्। 1 तोला गहनाको मूल्य 1,68,000 कान्तिपुरको अर्थपृष्ठको समाचार हो यो। विदेशी लगानीकर्ताले रूचाएनन् ठूला ऊर्जा परियोजना शीर्षकमा नयाँ पत्रिकाले अर्थपृष्ठमा समाचार छापेको छ। 16 र 17 वैशाखमा आयोजना गरिएको तेस्रो लगानी सम्मेलनका क्रममा लगानी बोर्डले शोकेस गरेका 12 परियोजनालाई विदेशी लगानीकर्ताले अस्वीकार गरेका छन्। सम्मेलनमा 4 ठूला जलविद्युत आयोजना सहित मुलुकको अर्थतन्त्रमा परिवर्तनकारी भूमिका खेल्न सक्ने सड़क पूर्वाधार यातायात अस्पताल र औद्योगिक पार्कमा लगानी जुटाउन 12 परियोजनामा आशय पत्र माग गरिएको थियो, जसमध्ये जानकी हेरिटेज होटेल र बबर महल प्रशासनिक भवन बनाउन 2 स्वदेशी लगानीकर्ताले प्रस्ताव पेश गरेका छन् भने 10 परियोजना अस्वीकृत भएका छन्। विदेशी लगानीकर्ताले रूचाएनन् ठूला ऊर्जा परियोजना नयाँ पत्रिकाको अर्थपृष्ठको समाचार हो यो। अब कार्यक्रम अखबारमा सम्पादकीय स्थायित्वको शुभकामना शीर्षकमा गोर्खापत्रले सम्पादकीय प्रकाशित गरेको छ। संसदीय प्रणालीको सुखद पक्ष भन्नु नै शासन सत्ताको शान्तिपूर्ण फेरबदल हो। विधायिकामा भएको गणितीय संख्याको तलबी तलबाटै कार्यकारी प्रमुखको फेरबदल हुन्छ। सत्ता संघर्षको कुनै विद्रूप देख्नु पर्दैन। हिजो कार्यकारीमा रहेको आज प्रमुख प्रतिपक्ष पनि बन्न सक्छ भने आज प्रमुख प्रतिपक्ष रहेको भोलि कार्यकारी पनि बन्न सक्छ। तर सत्ताको फेरबदल के र कस्ता उद्देश्यका निम्ति भइरहेको छ भन्ने मूलभूत प्रश्न हो। केवल निजी र दलीय स्वार्थ सिद्ध गर्न मात्र सरकार फेरबदल भइरहेको छ भने त्यसले मुलुकको भविष्यमा अनेक प्रश्न उठाउन सक्छ। नागरिकमा शान्ति र सुशासन मृग तृष्णा बन्न सक्छ, तर निश्चित उद्देश्यका निम्ति सत्ता समीकरणमा फेरबदल भयो भने त्यसले नागरिकमा नयाँ उत्साह ल्याउन सक्छ। नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले बीच भएको पछिल्लो सत्ता समीकरण केवल सत्ताका निम्ति मात्र नभई संविधान संशोधन मार्फत देशलाई स्थिरता दिने उद्देश्य देखिएकाले त्यसले नयाँ उत्साह छाएको छ। यही समीकरण अनुसार नै हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ। स्थायित्वको शुभकामना गोर्खापत्रको सम्पादकीय हो यो। ठूलो शक्तिसँगै प्रधानमन्त्रीलाई प्राप्त झन ठूलो जिम्मेवारी शीर्षकमा कान्तिपुरको सम्पादकीय रहेको छ। कति सहनु दुर्घटनै दुर्घटना शीर्षकमा अन्नपूर्णको सम्पादकीय रहेको छ। संक्रमणकालीन न्यायमा अक्षम्य राजनीति शीर्षकमा नागरिकको सम्पादकीय रहेको छ भने इन्धन र भत्ता खर्चमा लगाम लगाऊ शीर्षकमा कारोबारले सम्पादकीय प्रकाशित गरेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा उत्तम पाण्डेलाई धन्यवाद। यो सँगै बिदा हुन्छु। नमस्कार।